نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير سورة آل عمران آیت نمبر 33 سے 44 تفسیر دیکھیں گے آیات کو ساتھ لیتے ہوئے اللہ تعالیٰ سے دعا کریں گے کہ ہم ان آیات کا حق ادا کر سکیں اتنا نوٹ کر لیجئے کہ یہاں سے سورۃ آل عمران کا دوسرا حصہ شروع ہو رہا ہے ہم نے اس سورۃ کے انٹروڈکشن میں پڑھا تھا کہ اس سورۃ کے تین بڑے خطبے ہیں یعنی تین مختلف مراحل میں یہ سورۃ نازل ہوئی تھی تو یہاں سے دوسرا خطبہ شروع ہو رہا ہے جو 9 ہجری میں نازل ہوا نجران ایک بستی تھی جہاں اس دور میں عیسائی حکومت تھی یعنی کثرت سے وہاں عیسائی لوگ تھے جب انہوں نے اسلام کی باتیں سنی اور اسلام کو پھلتے پھولتے دیکھا تو ان کے دل میں خیال آیا کہ ذرا ہم بھی جا کے دیکھیں اور یاد رکھیے کہ جب آپ کو اچھا کام کرتے ہیں نا تو دوسرے لوگ ضرور آپ سے آ کے نیگوسیٹ کریں گے کہ ذرا دیکھتے ہیں کہ آپ کے کیا مزاج ہیں اور شاید ہم آپ کی چیزوں سے فائدہ اٹھا سکیں اور جب آپ برا کام کرتے ہیں یا غلط کام کرتے ہیں تو جو لوگ آپ کے ساتھ ہوتے بھی ہیں نا وہ بھی آپ کا ساتھ چھوڑتے ہیں بہرحال وہاں سے ایک وفد آیا بڑی عزت سے اللہ کے نبی صلی اللہ علیہ وسلم نے ان کو ٹھہرایا انہوں نے اپنے طور طریقے کے مطابق مسجد نبوی کے کونے میں عبادت بھی کی یہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی اعلیٰ ظرفی تھی کہ آپ نے دوسری سوچ یا دوسرے مسلک والے لوگوں کو ان کے عقیدے کے مطابق عبادت کرنے کا موقع دیا اور نجران کا جو علاقہ ہے یہ حجاز اور یمن کے درمیان ہے وہاں اس وقت 73 یعنی 73 بستیاں تھیں اور کہا جاتا ہے کہ 120,000 آبادی تھی ان مردوں کی جو میدان جنگ میں لڑ سکتے تھے یہاں سے آپ دیکھیے کہ یہ کتنی بڑی وہاں کثرت ان کی تمام آبادی عیسائی تھی تین سردار تھے ان کے دیکھیے ان کی ورکنگ میتھڈولوجی بھی یہاں ہمارے سیکھنے کی ہے کہ تین ان کے سردار تھے ایک کو عاقب کہتے تھے عاقب یعنی عاقب جو پیچھے آنے والا کہہ لیں اس کی حیثیت امیر قوم کی ہوتی تھی یعنی لوگ کس کو امیر کہتے تھے یا امیر کا اس دور میں لقب عاقب ہوتا تھا دوسرے کو سید کہتے تھے جو ان کے سیاسی اور تمدنی امور کی نگہداشت کرتا تھا اور تیسرے کو بشپ کہتے تھے بشپ یا اسقف کہتے تھے اپنی زبان میں جس سے مراد مولوی صاحب یا پریسٹ یا مذہبی رہنما انہوں نے تین گروہوں میں اپنے پورے کام معاملات کو سمیٹا ہوا تھا جب نبی صلی اللہ علیہ وسلم نے مکہ فتح کیا تمام اہل عرب کو یقین ہو گیا کہ ملک کا مستقبل اب محمد صلی اللہ علیہ وسلم کے ہاتھوں میں ہے تو عرب کے مختلف گوشوں سے آپ کے پاس وفد آنے لگے آپ سورۃ نصر میں پڑھتے ہیں نا اذا جاء نصر اللہ والفتح ورأیت الناس يدخلون فی دین اللہ افواجا تو فوجوں کی فوجیں اس وقت اسلام میں آتی تھی اچھے کام کا یہی نتیجہ ہوتا ہے بالآخر کہ لوگ پھر وفد کی صورت میں آتے ہیں تو لہٰذا یہ تینوں سردار اس وفد کے 60 لوگوں کو ساتھ لے کر مدینہ پہنچے جنگ کے لیے نہیں آئے تھے بلکہ وہ یہ دیکھنا چاہتے تھے ہوا کہ انہوں نے نبی صلی اللہ علیہ وسلم کی ساری بات سنی ابھی یہ سورت کے شروع میں بھی جو ہم نے چیزیں پڑھی ہیں وہ بھی اور اب آگے بھی خاص طور پہ واقعات آ رہے ہیں میرے آپ کے لیے اس میں ایک عمل بھی ہے کہ نئے لوگ اسپیشلی کرسچینس اور اسپیشلی کیتھلسٹ جن کو کہ آپ تثلیث کے ماننے والے کہتے ہیں یعنی تین خداؤں کے ان کو یہ حصہ سنا دیں تبلیغ کرنی ہے کرسچنز کو آپ دیکھیں نا اللہ کے نبی کے اوپر یہ آیتیں اس وقت نازل ہوئیں کہ بالکل سٹوریکل ہے کہانیاں ہیں ان کی بائبل کی وہ حیران رہ گئے ان کی زبانیں گنگ ہو گئیں کہ یہ کیا یہ تو ہمارے دین کی باتیں سنا رہے ہیں اور میں نے آج بھی بہت سارے نان مسلمز کے ساتھ اسی آیتوں کو شیئر کر کے ان کے چہرے پہ حیرت دیکھی ہے اوہ اٹس ٹاکنگ اباؤٹ جیزیز او میری او زکریا اور جیکب یہ وہ کیونکہ انہوں نے نام تو سنے ہوتے ہیں جس طرح ہمیں نہیں لگتا نا کہ بائبل میں کوئی بات اسلام یا نبی صلی اللہ علیہ وسلم کی ہوگی اسی طرح ان کو بھی نہیں لگتا حالانکہ ہمیں پتا کہ ہماری باتیں بھی ان میں ہیں اور ان کی باتیں تو آف کورس ہمارے میں ہیں خیر ان کو سمجھ آ گیا تھا کہ اسلام سچا مذہب ہے اب نبی صلی اللہ علیہ وسلم نے ان کے سامنے دو سوال رکھے جو کہ ایک مسلمان حکمران کے ہونے کے ناطے اس وقت ہو سکتے تھے آپ نے کہا کہ مسلمان ہو جاؤ ہم تمہیں بالکل نہیں چھیڑیں گے جہاں کی حکومت جو تم چلا رہے ہو جو ملک تمہارے وہ تمہارے ہی رہیں گے اسلام دوسروں کی چیزوں پہ قبضہ نہیں کرتا مثال دیتی ہوں کہ اگر آج کوئی نان مسلم ملک مسلمان ہو جاتا ہے اللہ کرے ایسا ہو آمین تو کہہ دے اب جو مسلمان ہو جاتا ہے مثلا ہم سوچتے ہیں اللہ سے دعا بھی کرتے ہیں کہ ناروے ہی مسلمان ہو جاتا ہے तो क्या ख्याल है नॉर्वे में क्या होगा? कोई चेंज नहीं आएगी, एज इट इज रहेगा। बस इसके नाम पे इस्लाम का झंडा होगा, इसके कवानीन इस्लामिक हो जाएंगे, जो यहाँ की कैबिनेट है वो ऐसे ही रहेगी। यानी इस्लाम को तोड़ फोड़ करने नहीं आता, इस्लाम तो उनको इस्लाह करेगा। हर वो चीज़ जो इस्लाम के असूलों से टकराएगी उसको हटा दिया जाएगा, दैट्स इट। और ये तो ज्यादा आसान है, मैं कहती हूँ नॉन मुस्लिम मुल्क मुसलमान हो जाएं, ये मच ईजियर देन एक नया मुसलमान मुल्क बनाना या इस्लाम के नाम पे कुर्बानियों के मरहले से गुजरना। बहरहाल आपने उनको खुली दावत दी, लेकिन आपको पता है कि बहुत सारे लोग हक सुन भी लेते हैं लेकिन मानने में रुकावटें होती हैं, कहने लगे एनी अदर ऑप्शन, कोई सेकंड चॉइस है? तो आपने कहा कि फिर जिम्मी बन के रहो। जिम्मी कौन होता है? मुसलमान मुल्क में नॉन मुस्लिम या मिनोरिटीज जिम्मी बन के रहती हैं, वो एक खास जिजिया देते हैं। जैसे मुसलमान साल के बाद हुकूमत के बैतुल माल में जक़ात जमा कराते हैं, क्योंकि मुसलमान मुल्कों में टैक्स नहीं होते। याद रखिए, अगर आज पूरी दुनिया में इस्लाम आ जाए तो पूरी दुनिया से टैक्स का सब सिस्टम खत्म हो जाएगा। खैर, इन्होंने कहा कि हमें जिम्मी बनना ठीक है, तो उस मौके पर अल्लाह ताला ने ये खुतबा नाजिल किया जो कि इस वक्त दिया गया। तो ये चीज़ें मेरे आपके लिए बहुत ही मोटिवेटिंग है, और मुझे आपको इन सारी चीज़ों को पढ़ते सुनते वक्त दुआ भी करनी है कि अल्लाह तो हमारे लिए भी इन सारी चीज़ों में आसानी कर दे। अभी तक आप देखें तकरीबन जो हमने 32 आयात पढ़ी हैं उसमें भी अंदाज जो था वो नसारा ही के लिए था। उसमें डायरेक्ट बात थी कि तुमने हजरत ईसा को माबूद बना लिया, ट्रिनिटी का अकीदा गढ़ लिया, ये सब बातिल है। और याद रखिए कि ईसाइयों के अंदर फिर बहुत सारे सेक्ट्स हैं। कोई कहते हैं खुदा, मरियम और ईसा। ट्रिनिटी दो किस्म की है, खुदा एक, मरियम और ईसा। दूसरे फिरके वाले कहते हैं कि खुदा ईसा अलैहिस्सलाम और हजरत जिब्राइल अलैहिस्सलाम। अल्लाह ताला ने इधर साफ कह दिया कि इसकी तो कोई बुनियाद ही नहीं, जो खुद माँ के पेट में रहा 9 महीने, वहां से पैदा हुआ, वो खुदा कैसे हो सकता है? तो लिहाजा अब यहां से आगे खास तौर पे एक बहुत ही अहम बात, हजरत आदम अलैहिस्सलाम और हजरत ईसा अलैहिस्सलाम का तकाबुल किया जा रहा है। क्योंकि हजरत ईसा को पूछते ही वो ये कहकर हैं कि ये बगैर बाप के पैदा हुए, तो इंशाअल्लाह ताला इन आयात में हम देखेंगे कि अगर ये बात है तो फिर आदम को भी पूछो, उनकी तो माँ भी नहीं थी। और यहां से आप कह लीजिए कि चुने हुए लोगों की बात है, मेरे आपके लिए सबक में क्या बात है? क्लियरली अगर आप और मैं अपने ऊपर दिल पर हाथ रखें, हर बंदे की ख्वाहिश होती है कि मैं जिस फील्ड में जाऊं मैं वहां चुना जाऊं, अल्लाह ताला मुझसे कोई ऐसा काम करवा ले जो चुने हुए लोगों का काम है। तो इसमें आज हम देखेंगे कि चुनाव कैसे होता है। अल्लाह किसी के साथ फेवरेटिज्म का मामला नहीं फरमाते, अल्लाह ताला किसी की धमकी से नहीं डरते, और अल्लाह सुबहान ताला की जात हर तरह के पीयर प्रेशर से आजाद है। क्या है? बंदे के अंदर कोई खूबी होती है, इंसान के अंदर मोहब्बत होती है, अल्लाह की कुर्बानी के जज्बे होते हैं। तो अल्लाह ताला फरमाते हैं आयत 33, इन्नल्लाह अस्तफा आदम व नूहन व आला इब्राहीम व आला इमरान अलल आलमीन। यकीनन अल्लाह ताला ने चुन लिया, किस किस को चुना? आदम को, नूह को और आले इब्राहिम को और आले इमरान को। किस पर चुना? किस पर मैंने क्यों कहा? पर का तर्जमा क्या होगा इधर? अला, अपॉन, अगेंस्ट। किन पर चुना? यानी इनका चुनाव किसके मुकाबले में था? अलल आलमीन, तमाम जहानों पे। मुख्तसर सी आयत है, अगर आप देखें तो चुने जाने के लिए यहाँ जो लफ्ज इस्तेमाल हुआ है इस्तफा, इस्तफा का लफ्ज जो है अरबी जुबान में स्वाद फा वाव से है। चुनने के लिए पीछे भी जिक्र हुआ था और ये जिक्र करती ही रहूंगी यहाँ तक कि ये सारी बातें आपको भी इंशाल्लाह जुबानी याद हो जाएं। तो चुनने के लिए इख्तियार करना भी होता है, यख्तारा का लफ्ज भी आता है कुरान में, और यहाँ क्या आता है? इस्तफा। इसी से नबी सल्लम का नाम मुस्तफा है। तो इस्तफा या यस्तफी जो यहाँ लफ्ज है, इसका मानी क्या होता है? किसी को सबसे अलग करना फिर खास कर लेना, यानी दूसरों से अलग करके मुख्तस कर लेना। असल में इसमें मानी होते हैं तरजीह देने के और फजीलत देने के। चुनाव स्वाद फा वाव रूट है, और आप देखें ना इसमें लफ्ज वही है जो उर्दू में सफाई का लफ्ज है, यानी साफ कर लेना। जब बंदा अंदर बाहर से साफ हो जाता है तो अल्लाह ताला उसको चुन लेता है। अल्लाह ताला ने इंसानों को भी चुना, चीजों को भी चुना, जैसे इन्नस सफा वल मरवा मिन शाइरिल्लाह। सफा क्या है? वो भी यही लफ्ज है। सफा पहाड़ को सफा भी सफून की वजह से कहते हैं। फिर इसी तरह आगे हम पढ़ेंगे इन्ना लिमनल मुस्तफ़ीनल अख्यार, नबियों के तस्करों में कहा ये हमारे यहाँ चुने हुए लोग थे। سورہ بنی اسرائیل میں آتا ہے، کیا تم کو اس نے چن لیا بیٹوں سے اور خود اپنے لیے بیٹیاں رکھی؟ تو بہرحال یہاں چناؤ کی بات کر کے فرمایا کس کو چنا؟ آدم۔ تھوڑا سا آدم علیہ السلام کے بارے میں پہلے دیکھیے، آدم علیہ السلام کا تذکرہ وہاں آیا تھا، انی جائل فی الارض خلیفہ علم آدم الاسماء کلہا۔ تو لفظ آدم کیا ہوتا ہے؟ الف یا حمزہ، دال میم اس کا روٹ ہے، ادمت ان کا لفظی معنی ہوتا ہے قربت، موافقت، مل جل کر رہنے کی صلاحیت، یا پھر خود میل جول کو بھی ادما کہتے ہیں۔ اب آپ اسے ایک لفظ سے دیکھیے، آدمی ہے ہی وہ جو دوسروں سے موافقت رکھے، مل جل کے رہے۔ اکیلا بندہ بندہ نہیں ہوتا، وہ پھر جانور ہی ٹھیک تھا۔ اللہ تعالیٰ نے مخلوط ہونے کے لیے جو لفظ بولا جاتا ہے وہ پہلے انسان کے لیے بولا، اور یہی لفظ آتے کہ انسان میں بھی ہے۔ لفظ انسان کیا ہے؟ انس، محبت، مانوس ہونا۔ تو آدم کیا ہے؟ کہ اللہ تعالیٰ نے ایک انسان کو جو دنیا میں بنایا تھا، اس کی طبیعت میں، اس کی فطرت میں ڈال دیا تھا کہ دوسروں سے مل کر رہے۔ اور پھر الادیمو ہر موافق چیز کو کہتے ہیں، ہر چیز جو مل کر رہ سکے، یعنی آپ کہہ سکتے ہیں آدمی کون ہے؟ جو مل جل کر رہ سکے۔ جو مل جل کر نہیں رہ سکتا وہ آدمی نہیں ہے، تو عورت کہاں ہوگی؟ تو عورت ہو یا مرد ہو، اس کے مزاج میں مل جل کے رہنا چاہیے۔ اس میں مودت کا لفظ بھی ہوتا ہے، محبت کا لفظ بھی ہوتا ہے۔ یہ ایک معنی تھا آدم علیہ السلام کے نام کی وجہ میں۔ دوسرا معنی نوٹ کیجئے گا، ادمتن کہتے ہیں گندمی رنگ کو، گندم، ویٹش، اندرونی جل جو ہوتی ہے نا، سکن کا اندر کا حصہ، اس کو بھی ادما کہتے ہیں۔ تو اس سے کیا پتا چلا کہ آدم کون تھے؟ آدم وہ تھے جن کی سکن گندمی رنگ کی تھی۔ یہاں سے لگتا ہے کہ آدم علیہ السلام ویٹش تھے، واللہ عالم بعد میں تو ان کی اولاد کے اندر بہت سارے رنگ آ گئے۔ پھر اسی طرح سے آپ دیکھیے کہ ادامن کہتے ہیں کسی خاندان کا ایسا مثالی فرد جس سے اس قبیلے کو پہچانا جائے۔ دیکھیے نا، ابو بکر صدیق کس قبیلے سے تھے؟ قبیلے کی پہچان بن گئے نا۔ حضرت ابو ہریرہ کس قبیلے سے تھے؟ تو اتنا مثالی شخص جو کسی کی پہچان بن جائے، اس کو بھی آدم کہتے ہیں۔ تو آدم بھی تو دیکھیں نا کہ آدم علیہ السلام ہم سب کے باپ ہیں۔ پھر اسی طرح آدمی کہتے ہیں جس کی نسبت آدم کی طرف ہو، اور خاص طور پہ آدم سے مراد یہاں وہ نبی یا وہ پہلا فرد ہے جن کو اللہ تعالیٰ نے زمین پہ بھیجنے کے لیے پیدا کیا اور ان سے فرشتوں کو سجدہ کروایا۔ گویا کہ آپ کہہ سکتے ہیں کہ وہ انسانوں کے نمائندے تھے، اللہ تعالیٰ نے ان کو تمثیلی طور پر پیش کر دیا، اور یہ ایک ان کی شان تھی۔ پھر اسی طرح سے آپ دیکھیے کہ آدم علیہ السلام کو اللہ تعالیٰ نے اپنے ہاتھ سے پیدا کیا تھا، بغیر ماں اور بغیر باپ کے، اور آدم علیہ السلام فطرت پہ تھے۔ اس دور میں کسی کو تبلیغ کی ضرورت نہیں تھی، سب ایسے ہی مسلمان تھے جیسے درخت اور پہاڑ اور سمندر مسلمان ہیں، اپنے آپ کو اللہ کے حکموں کے آگے جوڑتے رہے۔ جب ان کے بعد لوگ بڑھتے گئے تو دوسرے چنے ہوئے شخص کا نام لکھیے، نوحن۔ تو نوح کون ہے؟ نوح کے لفظ میں اگر آپ دیکھیں نا یہاں، تو آدم اور نوح کے بیچ میں واو ہے ایک چھوٹی سی، پھر نوح اور آل ابراہیم کے بیچ میں واو ہے، پھر آل عمران اور آل ابراہیم کے بیچ میں واو ہے۔ تو واو جو ہوتی ہے نا عربی زبان میں، آٹھ مختلف معنوں میں آتی ہے۔ عام طور پہ تو اس کا معنی اور ہوتا ہے، جیسے کہ یہاں ہے ماں کے معنوں میں، لیکن اس کی اور بہت ساری وجوہات ہیں۔ لفظ نوح جو ہے نا، نون، واو، ہا، نوح کا لفظ جو ہے نا، یہ کہتے ہیں ناہا یا نوح کہتے ہیں، وہ چیخ چیخ کر رویا۔ نوحن ان عورتوں کو کہتے ہیں جو نوحہ کرنے کے لیے جمع ہوتی ہیں، نیاحا کہتے ہیں نوحہ کرنے کو۔ اسی طرح تناوح کہتے ہیں ایک دوسرے کے آمنے سامنے ہونا، جیسے عرب عورتیں نوحہ کرتے تو آمنے سامنے بیٹھ جاتی تھی اور سینہ کو بھی کرتی تھی۔ تو پھر نوح کون ہوئے؟ پہلی بات لکھیے کہ یہ غیر عربی نام ہے، عربی لفظ نہیں ہے نوح۔ اگرچہ بعض کہتے ہیں کہ یہ حضرت نوح کا لقب تھا کیونکہ وہ روتے بہت تھے۔ نوح کون ہے؟ اللہ کی خشیت اور اس کے خوف سے بہت رونے والا۔ یاد رکھیں یہاں وہ نوحہ نہیں ہے جس کو آپ مرثیہ پڑھنے اور غم منانا کہتے ہیں، یعنی اللہ کے خوف سے رونے والا، گڑ گڑانے والا۔ اور نبوت کا اصل آغاز جو تھا نا حضرت نوح سے ہوا تھا، یہ لکھ لیجئے۔ حضرت نوح کو آدم ثانی بھی کہتے ہیں، آدم ثانی، دوسرا آدم کیوں؟ کیونکہ حضرت نوح کے دور میں ایک بار ساری دنیا کے جتنے لوگ اس وقت کے موجود تھے ان کو تباہ کیا گیا تھا، طوفان آیا تھا اور صرف ایمان والے بچائے گئے تھے، اور دوبارہ ایک قسم کی نئی دنیا 60-70 لوگوں سے شروع ہوئی، تو اس نسبت سے حضرت نوح کو آدم ثانی بھی کہا جاتا ہے. اور آپ دیکھیں گے کہ اکثر مقامات میں قرآن پاک میں نوح اور آدم علیہ السلام کا نام اکٹھے آتا ہے، جیسے کہ آپ کو یہاں پہ دکھ رہا ہے. خیر، ان دونوں کے بیچ میں کتنا وقت تھا، کیا تھا، پرانی باتیں ہیں، لیکن ہزاروں سال کا فاصلہ بتایا جاتا ہے، اللہ نوز دی بیسٹ. لیکن حضرت نوح علیہ السلام حقیقت میں اول العزم پیغمبروں میں سے تھے. اب آپ دیکھیں نا، ہم بات کریں چنے ہوئے لوگوں کی، اللہ کس کو چنتا ہے؟ تو آدم کو چنا. اللہ تعالیٰ نے آدم کو کس طرح چنا تھا، کیسے چنا تھا؟ اپنے ہاتھ سے بنایا، پہلا انسان بنا دیا. پھر اسی طرح سے آپ دیکھیے، فرشتوں سے سجدہ کروایا، جنت دکھا دی، جنت کی نعمتیں چکھا دی، پھر توبہ قبول کی، پھر ان کو اپنے اس گناہ کے بعد اللہ تعالیٰ کے آگے گڑ گڑانے کا موقع دیا. ہو گیا نا. اب اس کے بعد آپ دیکھیے کہ نوح علیہ السلام کو اللہ نے کیسے چنا. 1000 سال کی عمر دی گئی اور اس میں سے 950 یعنی 950 سال تبلیغ کی، امر بالمعروف اور نہیں عن المنکر کروایا، یہ تھا چناؤ. ہم کہتے ہیں چنے ہوئے وہ ہیں جو وکٹری سٹینڈ پہ کھڑے کیے گئے، جن کو دیکھ کے لوگوں نے تالیاں پیٹی، گلوں میں میڈل ڈلے، تمغے ڈلے. حضرت نوح کے گلے میں کوئی تمغہ نہیں ڈلا، ڈانٹ اور گالیوں اور جھڑکیوں کے سوا. اگر آپ نے حضرت نوح کا چناؤ پڑھنا ہے نا، سورہ قمر میں جا کے پڑھیے اور سورہ نوح میں پڑھیے. الذی دجر، نوح کون تھا؟ جس کو ڈانٹا گیا، جس کو جھڑکا گیا. جب کبھی اس نے لوگوں کو پکارا کہ آؤ تمہارے گناہ معاف کراؤں، تو لوگوں نے اپنی انگلیاں کانوں میں ڈال لی، چہروں پہ کپڑے ڈال لیے، منہ پھیر لیے، کہا چلے جاؤ، ہم تمہاری بات نہیں سنیں گے. یاد رکھیے، پچھلے سبق کی آخری آیتوں کا ان کے ساتھ بڑا گہرا تعلق ہے. وہاں تھا اطیعوا اللہ واطیعوا الرسول، اور آپ کو بتایا تھا کہ اطاعت میں تعاون کا لفظ ہوتا ہے، اور تتبع کہتے ہیں دل کی خوشی سے کوئی کام کرنا. ایک کام ہوتا ہے جو مارے باندھے کرتے ہیں کسی کے کہنے پہ، وہ بھی کام ہوتا ہے، اللہ اس کو بھی قبول کر لیتا ہے. لیکن جو کام دل کے سچے جذبات کے ساتھ کیا جاتا ہے، اللہ تعالیٰ اس کی بنیاد پہ چنتا ہے. وہ نیکی جس کو ہم مشکل سمجھتے ہیں اور ہم سوچتے ہیں یہ میرے لیے ممکن ہی نہیں، اصل میں وہ ہمیں اس دور کے وکٹری سٹینڈ پہ کھڑا کرنے کے لیے ہوتی ہے، لیکن ہم اس وقت پیچھے ہو چکے ہوتے ہیں. تو انہوں نے اپنے دور میں اللہ کی باتوں کو مانا اور سنا، اور صحابہ کرام کو دیکھ لیجئے، نبی صلی اللہ علیہ وسلم کی امت میں سے وہی لوگ آج یاد کیے جاتے ہیں جنہوں نے اطیع اللہ اور اطیع رسول کی، جنہوں نے اللہ کے نبی کے طور طریقوں سے محبت کی، جنہوں نے آپ کے اٹھنے بیٹھنے سے محبت کی، جن کی زندگی چلتی پھرتی آپ کی بات تھی. خیر، یہ سب باتیں کی. اب دیکھیں، یہاں آدم اور نوح دو فرد ہیں نا، نوٹ کیجئے گا، بڑی اہم بات ہے. پھر کیا کہا آل ابراہیم؟ ہم کیا سوچ رہے ہوتے ہیں عام طور پہ، یقین کریں اگر غور نہ کریں تو لفظ عالم بھول چکے ہوتے ہیں. ہم نے کہنا تھا ان اللہ اصطفا آدم و نوح و ابراہیم و عمران علی العالمین، لیکن یہاں بہت بڑی بات ہے، دو افراد کا چنا جانا مثال بنا دیا کہ اللہ ایک بندے کو بھی چن سکتا ہے پوری قوم میں سے، اگر وہ حقیقت میں اللہ کے حکموں پہ چلے، اطیع اللہ اور اطیع رسول کا چلتا پھرتا نمونہ ہو. اور اب آگے مثالیں دی گئی ہیں قوموں کی، کہ قومیت کی بنیاد پہ یا پوری پوری نسلوں کو بھی اللہ تعالیٰ چنتا ہے، اور اس میں چنی ہوئی پہلی چیز تھی آل ابراہیم، آل ابراہیم. آل کا لفظ پیچھے گزر چکا ہے، وہاں کسی اور رنگ میں گزرا تھا، یاد ہے آپ کو کہاں، کس کی بات تھی؟ وَإِذْ نَجَّيْنَاكُمْ مِنْ آلِ فِرْعَوْنَ يَسُومُونَكُمْ مِنْ سُوءِ الْعَذَابِ يُذَبِّحُونَ أَبْنَاءَكُمْ وَيَسْتَحْيُونَ نِسَاءَكُمْ. تو آل کا لفظ جو نا حمزہ واو لام سے ہے، آل الیہ اولن، کہتے ہیں اس کی طرف رجوع کیا، لوٹانے کے معنوں میں، آل انہو اس کی طرف سے پھر گیا. تو لوٹنے رجوع کرنے کے معنی ہوتے ہیں. عرب لوگ کہا کرتے تھے اول اللہ علیہ کا دولتک، اللہ تیری کھوئی ہوئی چیز تجھے واپس لوٹا دے. اسی طرح مآل کہتے ہیں اس نقطے یا مقام کو جس کی طرف کوئی بات آخر میں لوٹے، جیسے گھنٹہ بحث ہوئی نا، تو آپ کہتے ہیں بی اینڈ ریزلٹ کیا تھا، लास्ट थिंग वो माल होगा, यानी नतीजाकार, इंजामेकार क्या है। तो आप कह सकते हैं आल्क है किसी बात का आखिरी नतीजा। इसी से लफ्ज तावील भी है, जो नहीं लिखा जाता इट्स फाइन, आपके लिए उतना ही था जो आपने लिख लिया, ठीक है। तावील का लफ्ज सुनते हैं, मिन तावील इला हादीस, ख्वाबों की ताबीर को कहते हैं। वो तावील लफ्ज भी इसी तरह से है, किसी बात को उसके सही रुख की तरफ फेर देना। अव्वल अल कलाम तावीलन, इसने बात का नतीजा और अंदाजा वाजे किया। अब यहां लफ्ज है आल, तो थोड़ा सा आल को भी समझ लीजिए। आल के माने जब आल अलल कौम के आते हैं तो कौम का वाली होना। आल कहते हैं बड़े लोगों की, मशहूर लोगों की नस्ल को। बस वहां आप देखिए आले फिरौन पड़ा था, तो यहां आले इब्राहिम है, तो फिरौन अपनी जगह एक बहुत बड़ा बंदा था। अब मैं आप अपने घर वालों को ये नहीं कह सकते ये मेरी आल है। आम लोग जैसे कि हम जैसे हैं, उनके लिए लफ्ज आता है अहल, अहलो अयाल, अयाल होता है इंजाल अलिफ लाम औलाद के लिए। लेकिन बड़े और मशहूर लोग, चाहे वो नेक हो चाहे वो बद हो, उनके लिए लफ्ज आल आता है, जैसे कि यहां आला इब्राहिम आ गया। फिर इसी तरह से आप देखिए कि आल जब इस रंग में आता है ना, मसलन आल अल माल व इताहू, तो उसका मानी होता है उसने माल की खबरगिरी की, इंतजाम किया। तो यहां थोड़ा सा मानी फिर मुमलिकत का भी आ जाता है, और भी बहुत कुछ है। और आला इब्राहिम कहकर अल्लाह ताला ने इब्राहिम अलैहिस्सलाम की नस्ल में आने वाले तमाम लोगों को जमा कर दिया। और इब्राहिम कौन थे, किसको इनके नाम के बारे में नहीं पता, या कौन इनके बारे में जानता है। चूंकि चुने हुए लोग हैं, तो नूह की बात तो कर दी, अल्लाह ने उनको जमीन पे रखा, अपने बंदा बनाया। अब आला इब्राहिम है, तो इब्राहिम कौन थे, थोड़ा सा इनको देखें, फिर उसी से आल के चुनाव की बात हो जाती है। हजरत इब्राहिम अलैहिस्सलाम अगर जमाने की तरतीब के साथ देखे जाएं, तो नूह अलैहिस्सलाम, हूद अलैहिस्सलाम और हजरत सालेह के बाद आते हैं। यानी इब्राहिम से पहले अगर ऊपर जाएंगे ना, तो आप देखिए आदम, नूह, हूद और सालेह, इनके बीच में कुछ गैर मारूफ नबी भी आते हैं, लेकिन मशहूर नबियों में से सालेह अलैहिस्सलाम के बाद आता है। लेकिन चूंकि अल्लाह ताला ने इनके जरिए से खाना काबा की तामीर करवाई, ये था आपका चुनाव। लिखिए सब नबियों के साथ पॉइंट पॉइंट करके लिखिए कि इब्राहिम और आले इब्राहिम को कैसे चुनाया, अल्लाह ताला ने इनसे अपना घर बनवाया। आप और मैं सोचिए, मेमारे काबा थे, मुअस्सिस थे, बुनियाद डालने वाले थे, और अल्लाह ताला ने इसका जिक्र किया। इसी तरह तौरात में आता है कि हजरत नूह अलैहिस्सलाम की आठवीं पुश्त से हजरत इब्राहिम अलैहिस्सलाम के दादा नहूर पैदा हुए, फिर उनके बेटे आजर थे, और आजर से फिर इब्राहिम। बहरहाल उर नाम के एक शहर में पैदा हुए। इस जमाने में बाबुल का तमद्दुन बड़े अरूज पे था, यानी कह लें उस वक्त की सुपर पावर थी। तकरीबन 2200 कबल मसीह का ये जमाना बनता है। कौम बुत परस्ती और सितारा परस्ती में मशहूर थी। अल्लाह ने इब्राहिम को कैसे चुना कि बुत परस्त कौम में से एक तौहीद परस्त पैदा कर दिया। आपने अपनी दावत तौहीद का आगाज खुद अपने घर से किया, और घर में भी अपने वालिद से किया। पूरे कुरान में गवाहियां मौजूद है, बाप ने मुखालफत की, लारजुमन का, तुझे पत्थर मरवा के रजम करा दूंगा, ये नहीं हटे। फिर आपने अपनी कौम को मुखातिब किया और उनको बताया कि तुम क्या बेकार चीजों में पड़े हुए हो। इतनी कश्मकश थी कि एक दिन जाके उनके मंदिर में उनके बुतों को तोड़ दिया। फिर बादशाह ने इनको आग में डालना चाहा। ये सारी कहानियां कुरान में आप और मैं पढ़ते जाएंगे। यहाँ अल्लाह ताला कहते हैं आला इब्राहिम, हमने इब्राहिम की आल को भी चुन लिया। इससे क्या पता चलता है कि जब अल्लाह किसी से कोई नेकी कराता है तो वो अनयूजुअल होती है। आप में कहते हैं अल्लाह करे हम इमाम काबा के घर में पैदा हुए होते, हमारी माँ हाफिजा आलिमा और मुफ्तिया होती, और हमारा एक भाई जो है वो मुफ्ती आजम के फतवे पे होता, दर्जे पे होता, फिर हमें भी हक था कि हम तबलीग करते। देखिए आम घरों में पैदा किए हुए लोग हैं ये, कोई ना रोए उस बात पर कि मेरा सारा खानदान बेदीन है, मेरे घरों में तो हीद नहीं है, मेरे माँ बाप को ये नहीं पता वो नहीं पता। सब्र कीजिए, आपने चुने जाना है, इसीलिए तो अल्लाह ने आपको ऐसी तारीखियों में पैदा किया। समझ आ रहे, चेंज कौन करता है। देखिए ना, अगर कायदे आजम के जरिए से पाकिस्तान ना बनता तो कायदे आजम नहीं चुने जाते ना। तो अल्लाह अंधेरों में डालता है, फिर वहां से लीडरशिप उगती है। तो ये चुनाव का वक्त होता है जब हम गिव अप करते हैं, हम ठंडे हार के बैठते हैं, नहीं मेरे दोस्त आते ही नहीं, उनको शौक ही नहीं, मेरी दोस्तों को मोहब्बत ही नहीं इस बात से, और असल में हमें खुद यकीन नहीं होता अपने मकसद का। फिर आप देखिए हजरत इब्राहिम अलैहिस्सलाम की आल से कैसे चुनाव हुआ कि अल्लाह ने बड़े मशहूर मजाहिब इनकी नस्ल से पैदा किए, हजरत इस्माइल को इन्हीं की नस्ल से उठाकर मक्का में ले गए, ये भी आले इब्राहिम का चुनाव था। अल्लाह ताला ने हजरत इसहाक को फिलिस्तीन में आबाद किया और हजरत इस्माइल को मक्का में गैर अजीज ज़रिन हिजाज में पैदा किया, ये चुनाव था आपका। इनके भी चुनाव के रंग अजीब हैं, हमारी जिंदगी का चुनाव और है। हम कहते हैं बच्चा चूज कर लिया गया फलां टेस्ट के लिए, फलां हॉस्पिटल में जाने के लिए, उसकी पे बढ़ गई, उसका ये क्या करना है अगर वो नमाज नहीं पढ़ता। वो बेटी जो आपकी पूरी दुनिया की खूबसूरत लेडी भी बन गई, तो क्या फायदा अगर उसके पास कुछ नहीं है। तो अल्लाह ताला ऐसे लोगों को खिराजे तहसीन पेश करते हैं। और आले इब्राहिम का चुनाव तो मेरी आपकी आंखों के सामने है, हर साल हजारों लाखों करोड़ों मुसलमान इब्राहिम अलैहिस्सलाम की सुन्नतों को बुरा करते हैं। क्या ये अल्लाह का चुनाव नहीं है? कितना बड़ा चुनाव है, अपने वक्त की कुछ देर की कुर्बानियां इनको जावेदां कर गई। मैं कहती हूँ अल्लाह हमसे भी कोई ऐसी नेकी ले ले, बस ले ले, हमें नहीं करनी, तू ले ले, हम नो कह रहे हैं, तू यस करवा, तू जबरदस्ती हमसे नेकी करवा। याद रखिए कि अल्लाह सुभान व तआला इन लोगों की बातें करके आपको मुझे बता रहा है, हिकमत क्या है ये बताने की कि तुम भी ऐसा बनो। और चौथी शख्सियत आल इमरान, आले इमरान को, आल का लफ्ज तो हो गया, ये इमरान क्या है? वही लफ्ज है जिससे लफ्ज उमरा है, ऐन मीम रा है। अल इमारा कहते हैं अरबी जुबान में बनाने को, इमारत को आबाद करना, इसका ऑपोजिट खराबा होता है। तो इमरान लफ्ज जहां जो आया है ये कौन है? तारीख में असल में दो इमरानों का तज़किरा आता है, एक है हजरत मूसा अलैहिस्सलाम के बाप का नाम, आले इमरान से मुराद फिर बनी इसराइल भी है, और यहाँ इमरा तो इमरान आया है, इसका आगे जिक्र आएगा तो वहां आपको बताऊंगी, लेकिन इमरान से मुराद जो मारूफ तफसीर है वो क्या है? हजरत मरियम अलैहिस्सलाम के बाप, या डायरेक्ट बाप थे या फिर उनके कहले के जद्दी पुश्ती थे। सवाल पैदा होता है कि अल्लाह ताला हमें यहाँ ये दूसरे लोगों के चुनाव की बातें क्यों बताता है? इस वजह से, नंबर एक, हमें इस बात का यकीन हो जाए कि वाकई अल्लाह चुनता है। अगर हम में से किसी को ख्वाहिश है तो शैतान दिल में ये ना डाल दे कि नहीं नहीं अल्लाह को नहीं चुनता, बैठ जाओ। यानी ये ऐसे ही है कि जैसे कोई पास ही नहीं होता तो वो काम क्यों करे, ऐसे ही नाम का रखा हुआ है जी, ये डिग्री देंगे वो देंगे, देते ही नहीं है तो हम क्यों लें, ये नहीं है। बल्कि क्या है कि हकीकत में अल्लाह ताला ने को चुना, और चुना भी किस पे? अलल आलमीन, सारे ही जहानों पे। ये लफ्ज आलमीन कहाँ पड़ा था पहले? अल्हम्दुलिल्लाही रब्बिल आलमीन, आलमीन आलम जहानो यूनिवर्स, यानी इसके इतने मुख्तलिफ मानी है कि अगर आप देखें तो हम पहचान नहीं सकते, क्योंकि इसके रूट में लफ्ज ऐन लाम मीम ही है, इल्म, अलम, अलम कहते झंडे को। तो आलमीन जहां जहां झंडे लगे हों, लंबे पहाड़ों को अल्लमुन कहते हैं, और जमा है आलाम। आलमीन से मुराद क्या है? मुख्तलिफ स्पीशीज, परिंदों का जहान, तोतों का, चिड़ियों का, मछलियों का, मुख्तलिफ चीजों को अल्लाह ने जहां जहां आबाद किया वो सब आलमीन में शामिल हो गए, यानी अपने दौर के लोगों में। अब अल्लाह ताला ने इन सब को एक जगह पे जमा कर दिया और हम सबको बता दिया कि तुम भी कोशिश करो। फिर दूसरी बात है कि अल्लाह ताला ने ये भी इसलिए इनका तذکرہ यहां फरमाया है कि हमें ये पता चल जाए, ये बड़ी अहम बात बताने लगी हूं, कि अल्लाह किन बातों पे चुनाव करता है। तुम मेहनत कपड़ों पे ना करते रहो कि अच्छे कपड़े पहनूंगी तो चुनी जाऊंगी, तुम बड़े बड़े घर बनाने में ना भूल जाओ कि ओहो मेरा घर बड़ा होगा तो मैं चुनी जाऊंगी। तुम्हारा चुनाव सिर्फ अपनी औलाद की तालीम की कोशिश करना ही ना हो, बल्कि अल्लाह ने इन नबियों के जरिए तुमको एक लाइन ऑफ एक्शन दी, तुम भी इसी रुख पे मेहनत करो, कल अल्लाह तुम्हें भी चुना देगा। फिर इसी तरह से एक और वजह भी है इनके चुनाव को साबित करने की बात, और वो क्या है कि रिसालत इब्तदा से थी और इंतहा तक चलती रहेगी। हर दौर में जिस शख्स ने अल्लाह और उसके रसूल की बात को या अल्लाह की बात को माना, वो अल्लाह के हुक्म से चला गया। फिर इसी तरह से आप देखिए कि इस सारे हिस्से में जो अभी तक हमने बात की है, किसी की शक्ल की बात हुई, रंग की बात हुई, डेट ऑफ बर्थ क्या थी पता चला, आज उनकी फर्स्ट बर्थडे, आज उनकी एनिवर्सरी बात हुई। कुरान जहां बात करता है वहां मकसद की बात करता है। फिर इसी तरह आप देखिए कि आदम अलैहिस्सलाम के चुनाव में एक और बात थी कि अल्लाह ने उनमें अपनी रूह फूकी थी, आपको अस्मा का इल्म दिया गया। फिर इसी तरह हव्वा को उनकी पसली से पैदा किया गया, ये किसी और को नहीं मिला। और फिर औलादे आदम को कैसे इज्जत मिली, सूरत बनी इसराइल आयत 70 में आता है, वलकत करमन बनी आदम, और हमने तो बनी आदम को भी इज्जत दी। आगे तवील आयत है लेकिन यहां बात पूरी हो गई। अल्लाह से दुआ कीजिए अल्लाह हमें भी चुन ले। देखिए आज की मुश्किल कल की आसानी है, आज की कुर्बानी कल का हुनर है। फिर हजरत नूह के चुनाव में एक और बात नोट कर लें, पहली कश्ती उनसे बनवाई, इनके साथियों को बचा लिया और इनके दुश्मनों को डुबो दिया। जब लोग बुतों की पूजा करते थे तो अल्लाह ने इनको अपनी तरफ लगा लिया। और नूह की चुनाव की एक और वजह भी लिख लें कि तवील तरीन उम्र दिए गए। कहते हैं ये मौजजा था, आमतौर पे लोगों की उम्रें हजारों साल नहीं होती। एक जगह मैंने पढ़ा कि हजरत नूह की ये 1000 साल की जो उम्र है ना, ये मौजजा था। 10 पुश्तें देखी होंगी इन्होंने 100-100 साल जीने वालों की। किस बात की दलील, अल्लाह अपने काम करने वालों की उम्रों में भी बरकत दे देता है, सेहत आफियत दे देता है, बीमारियों से तकलीफों से बचा लेता है। फिर हजरत नूह का चुनाव क्या था कि सब्र, बर्दाश्त, शुक्र और तबलीग की तौफीक बख्शी। और हजरत नूह पे एक और चुनाव क्या था, आपकी नस्ल को क्यामत तक के लिए बाकी रखा। हर दौर के लोग आपकी तारीफ करते थे, हैं और रहेंगे। और इसी तरह से आले इब्राहिम के चुनाव में एक आध बात नोट करें कि आले इब्राहिम में ही तो अपना आखिरी नबी मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को भेजा, जिसके लिए इंसानियत तरस रही थी, जिनकी दुआएं मांगी जा रही थी। और आले इब्राहिम का चुनाव क्या था, उस पर हमारे अगले 2-3 सबक चलेंगे। अल्लाह ताला ने आले इमरान की बात की तो इमरान कौन थे, बाज कहते हैं बनी इसराइल के सालेहीन में से थे, बैतुल मकदस के टेक केयरर थे, कह लीजिए कि उनके मजहबी रहनुमा थे। इनकी बीवी का नाम हन्ना था, हा नून हमजा, उन्हीं के बतन से हजरत मरियम अलैहिस्सलाम पैदा हुई। हन्ना की बेटी मरियम और मरियम का बेटा ईसा अलैहिस्सलाम। अल्लाह ताला ऐसे लोगों की फिर औलादों में भी खैर डाल देता है। कितने वो खुशकिस्मत हैं कि अमाल अच्छे कर गए, अल्लाह ने उनकी जाहरी औलादों के साथ उनकी आल को यानी उनके हम ख्याल लोगों को चुना। यहां एक बात नोट करें, सिर्फ औलादें डायरेक्ट नहीं होती, आपके मिशन को चलाने वाले असल में आपकी औलाद होते हैं। अब एक सवाल पैदा होता है, आपने नोट किया कि नहीं, मैं देखती हूं कि आपको कितना प्यार है हजरत मूसा से। ये मूसा का नाम क्यों नहीं इधर आया, हम होते तो रूठ चुके होते, अम्मी मेरा नाम तो लेती नहीं है, अब्बू मेरा तो जिक्र नहीं करते। देखे तो बड़े बड़े नबियों की बात है, तो हजरत मूसा का जिक्र क्यों नहीं है, वो भी तो थे इब्राहिम की औलाद में। हजरत याकूब का जिक्र क्यों नहीं, जिनके आगे पूरी नस्ल चली। तो इसका जवाब क्या है कि यहां बात नजरान के ईसाइयों से हो रही है। हजरत मूसा का या याकूब का जिक्र किया जाता तो बात चली जाती ज्यूस की तरफ, और ज्यूस और नसारा आपस में, क्रिश्चियन एंड ज्यूस आपस में थोड़े किटपिट है, तो वक्त और मौके की मुनासिबत से उधर जिक्र नहीं, उनका और बहुत जगह जिक्र है। देखिए यहां हिकमत सीखिए, तबलीग में जरूरी नहीं होता सारे तीर आज ही चला के आ जाओ, कुछ बातें छुपा लो, रख लो, अभी जरूरत नहीं है। ऐसे जो इनको चिढ़चिढ़ाएंगे तो इसको क्यों जरूरी आ दी, अब 4 शादियों का इशू भी छेड़ के आए और मुसलमान बनाते ही उसको 4 शादियां भी करने की दावत दें। हजरत आयशा की शादी की बात ना करो, यानी तबलीग में कब कहां क्या बात करनी है वो बात करो। हम अपने घरों में भी इस बात पे यकीन करें अमल नहीं कर पाते पूरी तरह। ये जो हमारे घर वाले हमारे दीन के खिलाफ है ना, और हमारे स्कूल के और हमारे टीचरों के और हमारे रंग ढंग के खिलाफ है, उसकी एक बहुत बड़ी वजह यह है हम बस वो अंदर से तरकश में से तीर निकालते रहते, कट 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 कट, फिर कहते इतनी तबलीग की फायदा ही नहीं हुआ, ज्यादा कर दी। वो मरीज मर जाता है जिसको नर्स जरूरत से ज्यादा डोज दे देती है दवा की। आज बहुत सारे लोग तो दीन से दूर हैं इस वजह से कि तबलीग नहीं हो रही, लेकिन उससे भी ज्यादा लोग दीन से इसलिए भी दूर है कि तबलीग ओवरडोज्ड है, और उसका तरीका या उसका रुख ठीक नहीं है। तो बहरहाल बात समझ आ गई आपको कि हजरत इमरान का जिक्र इसलिए कि अब आगे किस्सा उनका होने वाला है और ये उनकी तमहीद है।